Tossir. सूरत लुकमान, आयत नंबर 20 से 24 तक अल्लाह ताला फरमाते हैं कि सब जाहिरी और बातनी नेमतें अल्लाह ही की अता करदा हैं, तो फिर शिर्क क्यों किया जाता है, अल्लाह की नाफरमानी क्यों की जाती है, और अल्लाह की अतात और सपुर्दगी का रवैया क्यों नहीं इख्तियार किया जाता। आप देखिए, बड़ी ही खूबसूरत और बेहतरीन आयात है जिसमें अल्लाह की शुक्रगुजारी के दलाइल दिए गए हैं। और अगर आप गौर करेंगी तो आप महसूस करेंगी कि सूरत लुकमान में बार बार अल्लाह की नेमतों का जिक्र है और अल्लाह की शुक्रगुजारी बंदगी की दावत दी गई है। अलम तरौ अन्नल्लाह सखरा लकुम मा फिस समावाती व मा फिल अर्द। अलम तरौ, क्या तुम लोग नहीं देखते। आप देखें तो यहां पे अलम तरौ, तरौ जो है ये जमा का सीगा है और यहाँ पे जमा का सीगा इस्तेमाल किया गया है तरो। आप ऐसी मिसालें भी देखती हैं, अलम तरा, क्या तूने नहीं देखा। तो तरा जो है वाहिद का सीगा है और यहाँ पे तरो है, ये जमा का सीगा है। तो कभी अल्लाह ताला जो है वो एक एक को जो है वो कायनात के नजारे की दावत देते हैं, गौर व फिक्र की दावत देते हैं, और कभी बहसियत मजमुई। तो यहाँ पे बहसियत मजमुई कहा जा रहा है, अलम तरो, क्या तुम लोग नहीं देखते, अन्नल्लाह सखरा लकुम मा फिस समावाती व मा फिल अर्द, कि अल्लाह ने जमीन और आसमानों की सारी चीजें तुम्हारे लिए मुसख्खर कर दी हैं। अब आप देखें कि यहां पर पहली बात जो बताई जा रही है वो ये है कि जमीन और आसमान की सारी चीजें, हत्ता के एक दाना जो हम खाते हैं, गंदम का एक दाना जो इंसान की खुराक है, वो उस वक्त तक पैदा नहीं हो सकता जब तक के कायनात की सारी कुवतें मिलकर इसके लिए काम ना करें। आसमान से बारिश नाजिल ना हो और सूरज जो है अपनी गर्मी और हरारत मुहैया ना करे, जमीन के अंदर जो है वो बालिदगी की नशोनुमा की कुव्वत ना हो और हवाएं ना चलें और पूरा कायनात का निजाम जो है वो अमल में ना आए और वो जो है वो हमारी खिदमत पर जो है वो मेहनत ना करे, तो एक गंदम का दाना भी पैदा नहीं हो सकता। तो क्या कहा जा रहा है कि गौर करें कि कायनात की हर चीज जो है वो अल्लाह ताला ने मुसख्खर कर दी है। हत्ता के आप देखें, आप कपड़े पहने हुए हैं तो ये कपड़े जो हमने पहने हैं ये कितने मराहिल से गुजर कर हम तक पहुंचे हैं। इसी तरह जो है वो हम घरों में बैठे हुए हैं, हीटिंग का निजाम है, तो तरह तरह की नेमते हैं। अन्नल्लाह सखरा लकुम मा फिस समावाती व मा फिल अर्द, और आप इन आयात पर, इन दलाइल पर जितना गौर करें उतना कम है। और देखिए, मुसख्खर करना, इसके दो मानी हैं। एक तो ये कि अल्लाह ताला ने ये चीजें हमारे ताबे कर दी हैं, हमें इख्तियार दे दिया है, हम जिस तरह चाहें इनका इस्तेमाल करें। اور دوسرے اس کے معنی ہے کہ اللہ تعالیٰ نے ان چیزوں کو اس ضابطے کا پابند کر دیا ہے جس کی وجہ سے یہ چیزیں ہمارے لیے نفع مند ہیں. مثلا آپ دیکھیں ہوا، پانی، مٹی، آگ، نباتات ہے، معدنیات ہے، مویشی وغیرہ، تو یہ سارے ہمارے لیے مسخر ہیں، ہم جیسے چاہیں ان کا استعمال جو ہے وہ کرتے ہیں. اور چاند، سورج وغیرہ، کائنات باقی، یہ بھی اللہ تعالیٰ نے ہماری خدمت کے لیے اس کو جو ہے وہ مطیع کر دیا ہے. تو کچھ چیزیں ہمارے اختیار میں ہیں اور کچھ چیزیں ویسے ہی اللہ تعالیٰ کی اطاعت کر رہی ہیں، چاہتے اور نہ چاہتے ہوئے. اور غور اگر آپ کریں تو بات ایک ہی ہے کہ ساری نعمتیں جو ظاہری ہیں اور باطنی، یہ اللہ ہی کی عطا کرتا ہے. پھر شرک کیوں، پھر نافرمانی کیوں، پھر کامل اطاعت اور سپردگی کا رویہ کیوں نہیں؟ پیچھے آپ نے حکیم لقمان کی حکمت کے بارے میں پڑھا تھا کہ انہوں نے بھی اپنے بیٹے کو یہی نصیحت کی تھی کہ تو اللہ کا شکر گزار بن جا. تو یہاں پہ بھی یہی بات ہے. پھر دوسری بات کہی آیت نمبر 20 میں، وَأَسْبَغَ عَلَيْكُمْ نِعْمَهُ ظَاهِرَةً وَبَاطِنَةً وَأَسْبَغَ عَلَيْكُمْ، اور اس نے پوری کر دی تم پر، اور اس نے مکمل کر دی تم پر. اس کا روٹ ہے سین با غین، اس کے معنی ہوتے ہیں مکمل کرنا، پورا کرنا. تو یہاں پہ بھی یہ بات بتائی جا رہی ہے کہ اللہ تعالیٰ نے تمام نعمتیں تم پر پوری کر دی ہیں، جو ظاہری بھی ہیں اور باطنی بھی، کھلی بھی اور چھپی بھی. اور آپ کو پتہ ہی ہے کہ نعم جو ہے یہ جمع ہے، نعمت واحد ہے اور نعمت اسم جنس ہے. واحد جمع مذکر مونث استعمال ہوتا ہے، لیکن یہاں پہ خاص طور پر نعمہ جو ہے وہ کہا گیا ہے. تو ظاہری اور باطنی نعمتوں سے مراد کیا ہے؟ تمام نعمتیں، وہ نعمتیں جو ہمیں نظر آتی ہیں، وہ نعمتیں جو کہ ہم محسوس کرتے ہیں، عقل، شکل و صورت، قد و قامت، ہاتھ پاؤں، غذا، لباس، اور اس کائنات میں بکھری ہوئی اللہ تعالیٰ کی بے شمار نعمتیں ہیں جنہیں گنا نہیں جا سکتا. خود اللہ رب العزت فرماتے ہیں، وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا، کہ اگر تم اللہ کی نعمتوں کو گننا چاہو، اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو، تو تم اللہ کی نعمتوں کو گن نہیں سکتے، شمار نہیں کر سکتے. اس سے کیا بات پتا چلتی ہے کہ کائنات کا ذرہ ذرہ جو ہے اس میں اللہ تعالیٰ کی خالقیت، اللہ تعالیٰ کی حکمت، اللہ رب العزت کی جو ہے وہ جو کمالات ہیں، ان کا یہ کائنات جو ہے وہ نمونہ ہے. وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ وَلَا هُدًى وَلَا كِتَابٍ مُنِيرٍ، پھر انسانوں میں سے کچھ لوگ ایسے بھی ہیں جو اللہ کے بارے میں جھگڑے کرتے ہیں. اب آپ دیکھیں کہ یہ نعمتوں کو محسوس کرنے کے بعد ہونا کیا چاہیے تھا، کہ لوگ ایک اللہ کی بندگی کرتے، لیکن افسوس کہ لوگ اللہ کے بارے میں جھگڑا کرتے ہیں. جھگڑا کس بات پہ؟ کہ اللہ موجود ہے یا نہیں، اللہ اکیلا ہی خدا ہے یا دوسرے اور بھی خدا ہیں، یا اللہ کی صفات کیا ہیں اور کیسی ہیں، اور پھر وہ اللہ کے ساتھ شریک ٹھہراتے ہیں. بغیر علم، بغیر علم کے، کوئی دلیل نہیں ہے، نہ عقلی نہ نقلی، ولا ہدن، یا نہ ہی ان کے پاس کوئی رہنمائی ہے، ولا کتاب منیر، یا پھر نہ ہی روشنی دکھانے والی کوئی کتاب ہے. تو تین چیزیں ہوتی ہیں جس سے انسان رہنمائی حاصل کرتا ہے، جس میں سب سے پہلا ہے ذریعہ علم، کہ انہوں نے کسی حقیقت کا مشاہدہ کیا ہو، تجربہ کر لیا ہو، ایسی کوئی بات نہیں ہے بغیر علم. پھر دوسری چیز ہوتی ہے کہ کوئی رہنما ہو جو رہنمائی کرے، تو ولا ہدن، ایسی کوئی رہنمائی بھی نہیں ہے. تیسری چیز ہے کوئی ایسی کتاب الہی جس پر ان کے جو ہے وہ مشرکانہ عقیدے کی بنیاد ہو، تو ولا کتاب منیر، تو کوئی روشنی دکھانے والی کتاب بھی ان کے پاس جو ہے وہ نہیں ہے. وَإِذَا قِيلَ لَهُمْ اور جب ان سے کہا جاتا ہے اتبعو کہ تم پیروی کرو مَا أَنزَلَ اللَّهُ جو کچھ اللہ نے نازل کیا ہے. یہ بڑی اہم بات ہے, اس کو آپ سرکل کر لیجئے. اور یہی بات اللہ تعالیٰ مجھے اور آپ سے بھی کہتے ہیں کہ پیروی کیجئے مَا أَنزَلَ اللَّهُ جو کچھ اللہ تعالیٰ نے نازل کیا ہے. کیا نازل کیا ہے؟ وحی مطلوع اور غیر مطلوع, قرآن اور پھر سنت, رسول اللہ صلی اللہ علیہ وسلم کی سنت. قالو تو اس وقت اہل مکہ کہتے تھے اور آج کے مسلمان بھی کہتے ہیں بل نتبعو ما وجدنا علیہ آباءنا کہ ہم تو اس چیز کی پیروی کریں گے جس پر ہم نے اپنے باپ دادا کو پایا ہے. تو باپ دادا کی اندھی تقلید اس زمانے میں بھی لوگ کرتے تھے اور آج بھی لوگ کرتے ہیں, رسم و رواج اور باپ دادا جو کرتے چلے آئے تو لوگ وہ کرتے ہیں. کوئی عقلی دلیل نہیں ہے, کوئی ہادی کی ہدایت نہیں ہے, کوئی صحیفہ آسمانی سے ثبوت نہیں ہے, گویا لڑتے ہیں اور ہاتھ میں تلوار بھی نہیں. اولو کان الشیطان یدعوہم الی عذاب السعیر, خواہ شیطان ان کو جو ہے وہ بھڑکتی ہوئی آگ ہی کی طرف کیوں نہ بلاتا ہو, تو کیا یہ ان کا کہنا مانتے رہیں گے؟ اولو اگرچہ کیوں نہ ہو کان الشیطان شیطان یدعوہم ان کو پکارتا ان کو بلاتا الی عذاب السعیر جلنے والی بھڑکنے والی آگ کی طرف. تو اب یہاں پر یہ بات بتائی جا رہی ہے کہ اگر باپ دادا جو ہیں وہ گمراہ تھے, اگر خاندان کے رسم و رواج مشرکانہ ہیں تو کیا ان کو چھوڑیں گے نہیں؟ کیا گمراہی کی طرف آنکھیں بند کر کے چلتے ہی رہیں گے؟ تو یہاں پر یہ جو شیطان ہے اس سے مراد کیا ہے کہ خاندان کے رسم و رواج بھی ہیں اور ایسے تمام وہ لوگ ہیں جیسے جن کی اندھی تقلید کی جاتی ہے, پیروی کی جاتی ہے. تو اباؤ اجداد کی جو ہے وہ پیروی کرنا ان چیزوں میں جو مشرکانہ ہے, ان میں جو گمراہی کی طرف لے کر جاتی ہیں, تو یہ کیا ہے؟ یہ عذاب سعیر جلنے والی آگ کی طرف جو ہے وہ بڑھنا ہے. اب جو آپ دیکھیں یہ آیت نمبر جو 22 ہے اس میں اللہ رب العزت نے بتایا ہے کہ ایک نیک انسان کا رخ کیا ہوتا ہے, اس کی منزل کیا ہے, اس کا مقصد کیا ہے, اور وہ جیتا ہے تو کس لیے جیتا ہے. فَمَنْ يُسْلِمْ اور جو کوئی حوالے کر دے, جو کوئی سپرد کر دے, اپنے آپ کو بندگی میں دے دے, سلامہ ہے نا سلامتی, بندگی میں دینا, وَجْهَهُ اپنے چہرے کو اللہ اللہ کی طرف. اب آپ دیکھیں کہ اپنا چہرہ جو ہے وہ خاندان کے رسم و رواج میں نہیں دینا, پیئر پریشر کا شکار نہیں ہونا اور لوگوں سے متاثر نہیں ہونا, بلکہ اپنا چہرہ کس کو دینا ہے؟ اللہ, اللہ کو دینا ہے. اب آپ دیکھیں کہ کبھی آپ محسوس کریں کہ آپ بیٹھے ہوئے ہیں, جدھر کو آپ اپنے چہرے کو موڑتے ہیں پورا جسم ادھر کو مڑ جاتا ہے. تو یہاں پر جو ہے بتایا جا رہا ہے کہ اپنے آپ کو اللہ کی بندگی میں دینا, اپنے سارے معاملات اللہ کی سپرد کرنا, اور اللہ کی دیوی ہدایات کو, اللہ کے بھیجی ہوئی آیات کو, اللہ کی بھیجی ہوئی آیات کو اپنی پوری زندگی کا قانون بنانا, اس کی دعوت دی جا رہی ہے. وَمَنْ يُسْلِمْ اور جو کوئی سپرد کر دے وَجْهَهُ اپنے آپ کو, اپنے چہرے کو, اپنے معاملات کو, اپنی پسند اور ناپسند کو, اللہ اللہ کی طرف, اللہ کے حوالے, وہ ہوا محسن اور عملاً وہ نیک ہو. محسن جو ہے اس کے معنی ہے کہ اس کے اندر اخلاص نیت ہو, اور اس کا یہ دعویٰ جو ہے زبانی نہیں بلکہ عملی سپردگی کا اعلان کرے, عملاً مطیع ہونا چاہیے, اور اس کی یہ اطاعت جو ہے وہ قرآن و سنت کے مطابق ہو. فقد استمسک بالعروۃ الوثقی وَإِلَى اللَّهِ عَاقِبَةُ الْأُمُورِ, فرمایا کہ پس جس کسی نے جو ہے وہ تھام لیا, پکڑ لیا, اور یہ لفظ آپ پہلے بھی پڑھ چکی ہیں کہ کوئی چیز جو ہے وہ آپ کے پاس پہلے سے موجود ہو तो उसको जो है वो संभाल कर रखना, उसको हिफाजत से रखना। जैसे पीछे आपने औरतों के बारे में सूरत अल बकरा में ये बात पढ़ी थी कि या तो औरतों को जो है वो आजाद कर दिया जाए या फिर उनको जो है वो पकड़ कर रखा जाए। तो इम्साक आपने पढ़ा था ना, यानी उनको या तो रोक लिया जाए या उनको जो है वो आजाद कर दिया जाए। तो अब यहां पर जो है कहा जा रहा है कि जो अपने आप को अल्लाह के सुपुर्द कर देता है और अमलन वो नेक है, तो ये ऐसा शख्स है कि जिसने पकड़ लिया है, जिसने थाम लिया है। क्या थामा है? बिल उरवतिल वुस्का। यहाँ पे उरवा का लफ्ज इस्तेमाल किया गया है और उरवा जो है इसका रूट है आइन रा वो, आइन रा वो। और ये कहते हैं जैसे जैसे कुंडे को, कड़े को, उसने जो है जो सहारा है उसको थाम लिया। मतलब आप देखें कि आप किसी भी चीज के हैंडल को अगर अगर पकड़ लेते हैं तो बाकी सारी चीज आपके पास आ जाती है ना। तो कहा जा रहा है कि उसने हैंडल पकड़ लिया, उसने जो है वो कड़ा जो है उसको पकड़ लिया, उसने हल्का जो था उसको पकड़ लिया। और वो कैसा था? अलवुस्का। वुस्का जो है ये आप पहले पढ़ चुकी हैं, वो सा काफ, इसका मतलब होता है मजबूत करना। और किसी जैसे जब आपने वादे के बारे में पढ़ा था, अहद के बारे में, तो वहां पे आपने मिसाक का लफ्ज जो था वो पढ़ा था, क्योंकि अहद की कई किस्में हैं और मिसाक जो है वो ऐसे अहद को कहते हैं जो के मजबूत हो, जिसको तहरीर के जरिए जो है वो बांधा गया हो, मजबूत किया गया हो, या रस्सी वगैरह से किसी को जो है वो बांधना, जंजीर वगैरह से, तो भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है मिसाक। अहद के लिए जैसे कुरान में 6 हैं लफ्ज, और मिसाक वो साकाफ उस रस्सी या जंजीर को कहते हैं जिससे किसी चीज को कस कर बांधा जाए। तो मिसाक वो अहदो पैमान है या इकरार है जिसे तहरीर करके फरीकैन मुआहदे के पाबंद हो जाए, या जिसमें जो है वो ताकीद करें किसी तरह से। तो अब यहां पर भी ये बात कही जा रही है कि उन्होंने मजबूत सहारा जो है वो भरोसे के काबिल सहारा थाम लिया। तो जो अल्लाह का सहारा थाम लेता है, अल्लाह को अपना वकील बना लेता है, तो उसको कोई खतरा नहीं होता कि उसे कोई गलत रहनुमाई मिलेगी, उसको कोई अंदेशा नहीं होता कि अब जो है मेरा अंजाम क्या होगा या मेरा अंजाम जो है वो खराब हो जाएगा। तो यहां पर यही बात बताई जा रही है कि ऐसा शख्स जो है इसकी तरह है जैसे कोई मजबूत रस्सी को पकड़ ले जोर से हाथ से, तो अब वो रस्सी, वो सहारा जो है ना, उसको गिरने से महफूज कर लेगा। तो ऐसा शख्स जो है अब उसको कोई नुकसान नहीं होने वाला। बड़ी खूबसूरत अल्लाह ताला ने ये मिसाल दी है, वा इल्लल्लाहि आकिबतुल उमूर, और सारे मामलात का आखिरी फैसला अल्लाह ही के हाथ में है। ये तंबीह भी है और ये बड़ी सख्त तंबीह है कि कोई इस गलत फहमी में ना रहे कि अल्लाह की रस्सी के सिवा दूसरी रस्सियां जो हैं वो मजबूत सहारा है या वो काम आने वाली हैं। तो दूसरी जितनी रस्सियां हैं ना वो सब झूठी हैं, वो झूठे सहारे हैं, कोई काम आने वाले नहीं है। पीछे आपने पढ़ा था ना के और वातसिमू बिहब्लिल्लाहि जमीअन वला तफर्रकू, सूरत आल इमरान में, कि तुम अल्लाह की रस्सी को मजबूती से थाम लो और तफरके में ना पड़ो। तो अल्लाह की रस्सी से मुराद है कुरान, सुन्नत, दीन वगैरह। तो यहां पर भी यही बात है कि जिसने अपने आप को अल्लाह के सपोर्ट किया, अमलन हो वो नेक, तो फिर वाकई उसने एक भरोसे के काबिल सहारा थाम लिया और सारे मामलात का आखिरी फैसला अल्लाह ही के हाथ में है। मन कफरा, और जो शख्स कुफ्र करता है, फला यहजुन का कुफ्रु, तो उसका इनकार करना, उसका कुफ्र करना, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपको गमजदा ना करे। यहजुन का की जमीर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए आई है, मुराद तमाम मुसलमान हैं, कि उनके इनकार से आप अफसरदा ना हो। معنی کیا ہے کہ اس کا انکار دراصل اس کو خود ہی نقصان دے گا، آپ کا کچھ نہیں بگڑے گا، اس کی آپ پرواہ نہ کریں. الینا مرجعہم، پھر انہیں ہماری ہی طرف لوٹ کرانا ہے. کہاں جائیں گے بھاگ کر نافرمانیاں کر کے؟ ہماری ہی طرف لوٹ کر آئیں گے. راجیم عین، رجون، رجوع کرنا. فننبیہم بما عملو، پھر ہم انہیں بتا دیں گے کہ وہ کیا کچھ کر کے آئے ہیں، وہ کیا اعمال لے کر آئے ہیں. تو جب ہمارے پاس آئیں گے، جب ہمارے پاس ان کی پیشی ہوگی، تو ہم ان کے آگے ان کا سارا کیا چھٹا رکھ دیں گے، ان کا کردار، ان کے اعمال جو ہے کھول کھول کر ان کے سامنے رکھ دیں گے. ان اللہ علیم بذات الصدور، یقیناً اللہ سینوں کے چھپے ہوئے راز تک جانتا ہے. اس کے معنی ہے کہ کوئی اس غلط فہمی میں ہم نہیں رہے کہ ساری دنیا کے اعمال سے، اقوال سے واقف ہونا اللہ کے لیے کچھ مشکل ہے. اللہ تعالی تو ایسا ہے علیم کہ ظاہر کے علاوہ سینوں کے اندر جو چھپے ہوئے راز ہیں، جو نیتیں ہیں، اللہ تو اس سے بھی باخبر ہے. معنی ہے اللہ جو ہے وہ علیم ہے، خبیر ہے، کوئی چیز اس سے چھپی نہیں رہ سکتی. نمتعہم قلیلاً، میم تا عین اس کا روٹ ہے، معنی ہے کہ ہم فائدہ دیں گے ان کو، قلیلاً تھوڑا سا، کہ یہ دنیا کی زندگی میں جس کو جتنی بھی عمر ملے گی، 20 سال ملے گی یا 100 سال، اللہ تعالیٰ کہہ رہے ہیں وہ بہت تھوڑی ہے، تھوڑی دیر کا فائدہ حاصل کرنا ہے. نمتعہم قلیلاً، ہم انہیں تھوڑی دیر مزہ کرنے دیں گے. ثم پھر نطرہم الی عذاب غلیظ، پھر ہم ان کو بے بس کر کے ایک سخت عذاب کی طرف کھینچ لے جائیں گے. یہاں پر آپ دیکھیے کہ دنیا کی زندگی کو اللہ تعالیٰ کہہ رہے ہیں کہ بہت تھوڑا فائدہ اٹھانا ہے، بہت تھوڑا. پھر کیا ہوگا؟ نطرہم، دعاد را را اس کا روٹ ہے، اور اس کے معنی ہے کہ ان کو مجبور کرنا. جیسے ضرر کا لفظ جو ہے یہ نقصان کے لیے ویسے تو آتا ہے نا، تکلیف کے لیے آتا ہے، لیکن آپ دیکھیں یہاں پہ توا بھی آپ کو نظر آ رہا ہے اور را کے اوپر شد بھی ہے، تو الفاظ کی زیادتی معنی کی زیادتی پر دلالت کرتی ہے. الفاظ زیادہ ہوتے ہیں تو معنی اس کا جو ہے وہ بڑھ جاتا ہے. تو یہاں پر جو ہے معنی ہے اس کے کہ ان کو مجبور کیا جائے گا، انہیں مجبور کر کے جو ہے وہ لے جایا جائے گا. کہاں لے جایا جائے گا؟ الى عذاب غلیظ. تو عذاب جو ہے یہ سزا کے لیے استعمال ہوتا ہے، اور غلیظ، غلیظ جو ہے اس کا روٹ ہے غین لام زوا، اور یہ لفظ جو ہے یہ سختی کے لیے استعمال کیا جاتا ہے، سخت ہونا، سختی. اور پیچھے آپ نے پڑھا تھا رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے کہا تھا، جب آپ نے سورۃ آل عمران میں تبصرہ پڑھا تھا، جنگ پر آپ نے تبصرہ پڑھا تھا، اور جنگ تھی غزوہ احد، تو اس میں آپ نے یہ بات پڑھی تھی کہ اللہ کا بڑا احسان ہے کہ آپ ان کے لیے جو ہے وہ نرم خوں ہیں، اور اگر آپ سخت دل ہوتے تو وہاں پہ آپ نے یہ لفظ پڑھا تھا. اور غین لام زوا اس کا مطلب ہوتا ہے موٹا ہونا، گاڑا ہونا، سخت ہونا، کھردرا ہونا، نہ ہموار ہونا. غلظ الرجل، مرد کا تندخو اور سخت کلام ہونا. لین جو ہے نا، اس کا اپوزٹ غلیظ ہے. ایسا سنگ دل آدمی غلیظ ہوتا ہے، جو سنگ دل بھی ہو اور پھر تندخو بھی ہو. تو یہاں پہ بھی کہا جا رہا ہے کہ انہیں بڑے ہی سخت، بڑے ہی برے عذاب کی طرف جو ہے وہ زبردستی گھسیٹ کر جو ہے وہ لے جایا جائے گا. ایسا نہیں ہو سکتا کہ کوئی شخص جو ہے وہ دنیا میں اپنی من مانی کر کے اور پھر دنیا میں رہ جائے. نہیں، سب لوگ جو ہیں وہ بے بس ہیں، امیر ہو یا غریب، बादशाह हो या कि फकीर, सब जो है उनको मरना है और फिर सब जो है वो अल्लाह के हाजिर जो है वो पेश किए जाएंगे। तो आप देखिए, तो ये पता चल रहा है कि कयामत का दिन जो है वो जजा और सजा का दिन है, हिसाब किताब का दिन है। तो ये सारी आयात एक ही पैगाम देती हैं, और वो ये कि अल्लाह का शुक्रगुजार बंदा बनकर रहा जाए, अल्लाह ताला की अताअत की जाए। और आप देख लें कि फिर मेरी और आपकी जिंदगी का मकसद क्या होना चाहिए। मेरे अल्लाह तेरी रजा चाहिए, तू जो मिल जाए तो और क्या चाहिए, है ना। इश्क को मेरे दरकार है आगे ही, इस भड़कते दिए को हवा चाहिए, हाथ उठाते ही भर जाए दामन मेरा, ऐसी तासीर ऐसी दुआ चाहिए। तो हमें क्या करना चाहिए, इस कायनात पर गौरो फिक्र करना चाहिए। और मुझे और आपको अल्लाह ताला ने जो अनगिनत नेमतों से नवाजा है, उन नेमतों का जो है वो शुक्र अदा करना चाहिए, सोचना चाहिए कि मेरे अल्लाह ने जो है वो क्या क्या मुझे दिया है, किन किन नेमतों से मुझे माला माल किया है, और मैं जो हूँ वो अल्लाह की शुक्रगुजार बंदी बनकर दुनिया में जीऊँ, मैं अल्लाह की अतात गुजार बंदी बनकर जो है वो जीऊँ। ये है अहम बात जो कि यहाँ पे हमें पैगाम जो है वो दिया जा रहा है। फिर आप देखिए आयत नंबर 25 से लेकर 30 तक तौहीद के दलाइल हैं, और मुखालिफीन के इतराजात जो हैं उनका उनको अल्लाह ताला ने रद्द किया है। वला इन सअलतहुम, और ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आप इनसे पूछेंगे मन खलकस समावाती वल अर्दा, कि किसने जमीन और आसमानों को पैदा किया है, लयकूलुन अल्लाह, तो जरूर ये कहेंगे कि अल्लाह ने। कुल अल्हम्दुलिल्लाह, कहो अल्हम्दुलिल्लाह, बल अक्सर हुम ला यालमून, मगर इनमें से अक्सर लोग जानते नहीं हैं कि जब सब कुछ अल्लाह ने पैदा किया है तो फिर इन्हें इस बात का जो है वो शऊर होना चाहिए, इन्हें ये बात समझ में आनी चाहिए। जब सब चीजें अल्लाह ने पैदा की हैं तो फिर इस बात को इन्हें तस्लीम करना चाहिए कि जब अल्लाह ही जमीन और आसमान का खालिक है तो फिर अल्लाह ही की बंदगी करनी है। लिल्लाहि मा फिस समावाति वल अर्द, इन्नल्लाहा हुवल गनीयुल हमीद, आसमानों और जमीन में जो कुछ है अल्लाह ही का है, बेशक अल्लाह बेनियाज और आप से आप महमूद है। इसके मानी क्या है कि जब कायनात का जर्रा जर्रा अल्लाह की हमदो सना बयान कर रहा है, अल्लाह की बंदगी कर रहा है, अल्लाह के फैसलों के आगे सर झुकाए हुए है, तो फिर हमें क्या करना चाहिए कि हमें भी जो है वो अल्लाह ही को बंदगी का हक जो है वो देना चाहिए। और अगर कोई बंदगी नहीं करता तो उसका अपना ही नुकसान है, क्यों, अल्लाह बेनियाज है और आप से आप जो है वो महमूद है। वलो अन्ना मा फिल अर्दी, और अगर, वलो और अगर, अन्ना मा फिल अर्दी, कि जो कुछ है जमीन में, मिन शजरत, इन दरख्तों में से, जमीन में जितने दरख्त हैं उनमें से वो सारे दरख्त क्या हो जाए, अकलामुन, कलम वाहिद है, अकलाम जमा है, तो सारे दरख्त जो हैं सब के सब जमीन के दरख्त कलमे बन जाएं, वल बहरू या मुद्दहू, और समंदर जो है मदद करें उसकी। मीम दाल दाल ये स्याही को भी कहते हैं, और सारे समंदर का पानी स्याही बन जाए, यानी समंदर दवात बन जाए, स्याही बन जाए, और कलम की लिखने में मदद करें, क्योंकि स्याही से लिखा जाता है ना, और समंदर स्याही बन जाए। मिम बाद ही, फिर इसके बाद, सबातु अबहोरिन, सात समंदर और हों, यानी पहले सबके सब दरख्त कलम बन जाएं और समंदर स्याही बन जाएं, फिर मजीद सात समंदर हों, सब अतु अबहोरेन, बाहर वाहिद है अबहुर जमा है, फिर मजीद सात समंदर हों और वो क्या करें, वो भी सब स्याही बन जाएं, मा नफिदत कलिमातुल्लाह, तब भी अल्लाह की बातें जो है वो लिखने से खत्म ना हो। इन्नल्लाह अजीजुल हकीम, बेशक अल्लाह जबरदस्त और हकीम है। अब आप देखिए यहां पर जो है वो नफीदत लफ्ज जो है वो इस्तेमाल हुआ है और इसके मानी है खत्म होना। खत्म होने के लिए कुरान में आप देखें तो एक तो हमें लफ्ज मिलता है खत्म खत्म, और दूसरा हमें लफ्ज मिलता है नफेदा का। इन दोनों में क्या फर्क है? तो जो लफ्ज है खत्म होने का, ये दूसरा दर्जा है और नफादा पहला दर्जा है। नफादा के मानी है किसी चीज का खत्म होकर बाकी ना रहना, फना हो जाना, ये बकिया की जिद है। तो नफेदा में क्या होता है कि असल चीज खत्म हो जाती है, फना हो जाती है, हाथ से चली जाती है, लेकिन जो खत्म है इसके मानी होते हैं कि वो चीज तो मौजूद रहती है, अलबत्ता उसमें कोई कमी बेशी नहीं कर सकता। मसलन आपने कोई चीज खत्म की, जैसे कोई काम पूरा किया, जैसे खत ही लिखा आपने उसको बंद करके फिर लिफाफे को सील कर दिया ताकि इसमें कोई किसी किस्म की कमी बेशी ना कर सके, तो लेटर तो आपका खत्म है, मुकम्मल है, लेकिन अब वो सील्ड है, मोहर लगी हुई है और उसमें कोई कमी बेशी नहीं कर सकता। लेकिन नफेदा जो होता है इसमें क्या होता है, असल चीज खत्म हो जाती है। तो कहा कि मा नफिदत कलिमातुल्लाह, तब भी अल्लाह की बातें जो है वो खत्म ना हो। यहां पर कलिमात से मुराद है अल्लाह की वो तमाम निशानियां जो कि कायनात में बिखरी पड़ी हैं, अल्लाह की जात सिफात, अल्लाह के इख्तियारात, और जो कायनात है वो अल्लाह ताला की अजमत किबरियाई कमालात अजायबात की जो है वो क्या करती है, उसका उसकी मजहर है। और ये सारी चीजें जो है, ये नेमतें जो है अल्लाह की अजमत पर दलालत करती हैं, और इतनी ज्यादा है अल्लाह की अजमतें नेमतें और अल्लाह के कमालात के इनको गिना नहीं जा सकता, इनको शुमार नहीं किया जा सकता, इन्हें लिखा नहीं जा सकता। दुनिया भर के दरख्त जो है वो अगर कलम बन जाएं तो वो घिस जाएंगे, समंदरों के पानी की बनाई हुई स्याही खत्म हो जाएगी, मजीद सात समंदर भी मदद करें तो भी अल्लाह ताला के जो अजमत के मजाहिर हैं उनको गिना नहीं जा सकता। ये मुबालगा नहीं है, बल्कि ये क्या है, ये बात बताना मकसूद है कि अल्लाह की आयात, अल्लाह की निशानियां, अल्लाह के कलमात कमालात जो हैं उनको लिखना मुमकिन नहीं है। इससे क्या बात पता चलती है कि हर चीज जो है इस बात पर शाहिद है कि अल्लाह की निशानियां बेशुमार हैं, हर चीज शाहिद है कि अल्लाह अजीज और हकीम है। मा खल्कुकुम वला बासुकुम इल्ला का नफ्सिम वाहिदा इन्नल्लाह समीउम बसीर, तुम सारे इंसानों का पैदा करना और फिर दोबारा जिला उठाना उसके लिए बस ऐसा ही है जैसे एक मुतनफिस को पैदा करना और जिला उठाना। इन्नल्लाह समीउम बसीर, हकीकत यह है कि अल्लाह सब कुछ सुनने और देखने वाला है। तो यहां पे फरमाया कि मा खल्कुकुम, नहीं पैदा करना तुम्हारा, वला बासुकुम और नहीं उठाना तुम्हारा, यानी एक शख्स को पैदा करना और एक शख्स को जो है वो उठाना जो है अल्लाह के लिए कैसा है, इल्ला का नफ्सिम वाहिदा। यहां पे अगर आप देखें तो खल्कुकुम कुम की जमीर आई है सब लोगों के लिए, वला बासुकुम सा, अब यहां पे भी कुम की जमीर है यानी सारे इंसानों को पैदा करना, सारे इंसानों को फिर दोबारा उठा खड़ा करना, कैसे है? जैसे कि कनफ से वाहिदा, जैसे बस एक इंसान को पैदा करना और चिल्ला उठाना। तो इसके माने क्या है कि एक को पैदा करना हो, ज्यादा को पैदा करना हो, बस अल्लाह ताला तो कुन कहते हैं और वो काम जो है वो हो जाता है। तो दरअसल यहां पर भी ये बात बताई जा रही है कि जब सारी दुनिया को अल्लाह ताला ने पैदा किया है, तो कोई इस शक में ना रहे कि मरने के बाद फिर अल्लाह ताला के लिए ये मुश्किल हो जाएगा कि वो इंसानों को उठाकर खड़ा करे। बस अल्लाह ताला तो कलमाए कुन कहेंगे और एक ही नफखे सूर जो है वो फूंका जाएगा, सारी दुनिया दोबारा जिंदा होकर उठ खड़ी होगी और अल्लाह इस चीज पर जो है वो कुदरत रखता है। तो सबका पैदा करना ऐसे ही है जैसे कि एक का पैदा करना, इतना आसान है अल्लाह के लिए, और बेशक अल्लाह सब कुछ सुनने और देखने वाला है। एक वक्त में, बयक वक्त, सारी कायनात में जो आवाजें अलग अलग होती हैं, अल्लाह उनको सुन सकता है। कोई आवाज अल्लाह की समाज जो है उसको मुतासिर नहीं करती। ऐसे नहीं होता कि एक को सुन रहे हो तो दूसरे को सुन ना सकते हो। जैसे आप देखें कि आप एक बच्चे की बात सुन रहे होते हैं, दूसरा बीच में बोलने लगता है तो आप कहते हैं मुझे नहीं समझ आती, रुक जाओ। आप एक काम कर रहे होते हैं, आप दूसरा काम नहीं कर सकते। आप एक चीज को देख रहे होते हैं, आप दूसरी को नहीं देख सकते। आप सामने देख रहे हैं, आपको नहीं पता पीछे क्या हो रहा है, आपको नहीं पता जो कमरे के बाहर क्या है। तो यहाँ पे ये बात बताई जा रही है कि अल्लाह ताला बयक वक्त सारी कायनात को, इसकी एक एक चीज, एक एक वाक्य को तफसील से देख रहा है। अल्लाह ताला की बेनाई किसी चीज को देखने में इस तरह मशगूल नहीं होती कि उसे देखते वह दूसरी चीजों को देख ना सके। इसी तरह एक चीज को सुनते हुए ऐसा नहीं होता कि वो दूसरी को सुन ना सके। तो ये है अल्लाह की कुदरत की निशानियां। अलम तरा अन्ना अल्लाह युलिजुल लैला फिन नहारी व युलिजुन नहारा फिन लैली व सखरश शम्स वल कमर कुल्लु यजरी इला अजल मुसम्मा। क्या तुम देखते नहीं हो? अलम तरा, अब आप देखें यहाँ पे वाहिद का सीगा इस्तेमाल किया गया है, तो कभी जमा का सीगा है कभी वाहिद का है। मकसद क्या है? गौर और फिक्र की दावत है, कभी फर्दन फर्दन और कभी इज्तमाई तौर पर। ऐ लोगों, क्या तुम देखते नहीं हो कि किस तरह अल्लाह दाखिल करता है रात को दिन में, और वो दाखिल करता है दिन को रात में। तो वो लामजीम जो है, तंग चीज में दाखिल करना। तो अब देखें कि रात और दिन का आना जाना, रात को दिन में, दिन को रात में दाखिल करना क्या है? एक के बाद दूसरा अमल है, पूरी सरगर्मी के साथ है, एक दूसरे के ताकुब में है, पूरी पाबंदी औकात के साथ है रात और दिन का आना जाना। तो ये कौन करता है? ये अल्लाह के कमालात हैं, ये अल्लाह की कुदरत है, ये अल्लाह ताला के जो है वो एहसानात हैं, ये अल्लाह ताला के अजायबात हैं। अश्शम्स वसखर अश्शम्स वल कमर, और उसी ने सूरज और चांद को मुसखर किया है। अब आप देखें कि सूरज और चांद जो हैं, ये जो हमारी खिदमत कर रहे हैं, दोनों पूरी पाबंदी वक्त के साथ अपने अपने ऑर्बिट में, अपने अपने मेदार में गर्दिश करते हैं, और जर्रा बराबर, सेकंड बराबर भी इनकी तुलू और गुरूब होने में फर्क नहीं आता। और अगर फर्क आ जाए तो कायनात का मौजूदा निजाम जो है वो गरम भरम हो जाए। एक हदीस से पता चलता है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू जर रजी अल्लाह अनहु से फरमाया, जानते हो ये सूरज कहाँ जाता है जब गुरूब होता है? अबू जर रजी अल्लाह अनहु कहते हैं, मैंने कहा, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम खूब जानते हैं। फरमाया, इसकी आखिरी मंजिल अर्श इलाही है। जब ये गुरूब होता है तो अर्श इलाही के पास जाकर उसके नीचे अल्लाह रब्बुल इज्जत को सजदा करता है, सजदे में रहता है, और क्या करता है? अपने रब से दोबारा तुलू होने की इजाजत मांगता है, और अल्लाह उसको इजाजत दे देता है। फिर एक वक्त ऐसा आएगा कि अल्लाह ताला इसको अगले दिन तुलू होने की इजाजत नहीं देगा, कहेगा इर्जई, तू लौट जा, मिन हैसु जेत, कि तू जहां से आया है वहीं लौट जा। तो उस दिन सूरज जो है وہ مشرق سے طلوع ہونے کی بجائے مغرب سے طلوع ہوگا. یہ قرب قیامت کی علامات میں سے ہے, یہ صحیح بخاری کی روایت ہے. اسی طرح حضرت عبداللہ بن عباس رضی اللہ عنہ فرماتے ہیں, سورج راہٹ کی طرح ہے, دن کو آسمان پر اپنے مدار پر چلتا رہتا ہے, جب غروب ہو جاتا ہے تو رات کو زمین کے نیچے اپنے مدار پر چلتا رہتا ہے, یہاں تک کہ مشرق سے طلوع ہو جاتا ہے. اسی طرح چاند کا معاملہ ہے. تو سورج اور چاند کو کون کنٹرول کر رہا ہے؟ ان کو اللہ کنٹرول کر رہا ہے. اور لوگ کیا کرنے لگے؟ سورج اور چاند کو سجدہ کرنے لگے. تو یہ تو خود جو ہیں وہ اللہ کی مخلوق ہیں اور اللہ کے قانون کے پابند ہیں. کلو یجری الی اجل مسمن, سب ایک وقت مقرر تک جو ہے وہ چلے جا رہے ہیں. تو جرا یجری چلنا, اجل وقت, مسمن مقرر, تو یہ مقرر وقت کے لیے چلے جا رہے ہیں, یعنی اس وقت تک چلتے جائیں گے جب تک کہ اللہ کا حکم ہوگا, اور جب اللہ کا حکم ہوگا تو ان کو زوال آ جائے گا. تو آپ دیکھیں کہ کبھی یہ سورج اور چاند جو ہماری زمین سے, ہماری زمین جو ہے اس سے اتنے زیادہ بڑے ہیں, کبھی سورج یہ نہیں کہتا کہ نہیں نہیں میں تھک گیا ہوں اب مجھے دن کو نہیں کام کرنا. چاند یہ نہیں کہتا نہیں نہیں میں رات کو نہیں نکلوں گا, میں صبح کے وقت نکلوں گا. ناراض نہیں ہوتے, ایک دوسرے کی جگہ نہیں لیتے, لڑائی نہیں کرتے. اگر وہ ذرا سا ادھر ادھر ہوں تو کائنات کا نظام جو ہے اس میں ٹوٹ پھوٹ پیدا ہو جائے. تو انسان جو چھوٹا سا ہے, حقیر سا, اس پوری کائنات میں انسان کی حقیقت تو ذرے کے برابر بھی نہیں ہے, لیکن دیکھیں کہ حضرت انسان جو ہے وہ کیسے کیسے اللہ کی نافرمانی کرتا ہے. وَأَنَّ اللَّهَ بِمَا تَعْمَلُونَ خَبِيرٌ, اور جو کچھ بھی تم کرتے ہو اللہ اس سے باخبر ہے. ذَلِكَ بِأَنَّ اللَّهَ هُوَ الْحَقُّ, یہ سب کچھ اس وجہ سے ہے کہ اللہ ہی حق ہے, کہ اللہ تعالی خالق ہے اور کائنات کو کنٹرول کرنے کے اختیارات کا اصل مالک ہے. وَأَنَّ مَا يَدْعُونَ مِن دُونِهِ الْبَاطِلِ, اور اسے چھوڑ کر جن دوسری چیزوں کو یہ لوگ پکارتے ہیں وہ سب باطل ہیں. اس کے معنی کیا ہیں؟ جیسے بعض لوگ کہتے ہیں نا کہ فلاں جو ہے وہ مشکل کشا ہے اور فلاں جو ہے وہ ہمارے مسائل کو حل کر سکتا ہے, بیٹا دے سکتا ہے, ہماری بگڑی کو سنوار سکتا ہے. تو یہ جو غلط عقائد ہیں یہاں پہ ان کی نفی کی جا رہی ہے. اللہ رب العزت فرما رہے ہیں کہ سارا کچھ جو ہے جب اللہ کرنے والا ہے تو پھر اللہ ہی کی بندگی کرنی چاہیے. وَأَنَّ اللَّهَ هُوَ الْعَلِيُّ الْكَبِيرُ, اور اللہ ہی بزرگ اور برتر ہے. اللہ ہی بزرگ اور برتر کیوں ہے؟ اس لیے کہ کائنات کے جو نظام ہے اس کا خالق بھی اللہ ہے اور اس کا کنٹرول بھی اللہ ہی کے پاس ہے. تو نظام کائنات کی باقاعدگی یہ اللہ کی توحید کی دلالت کرتی ہے. تو کیا کرنا چاہیے؟ شرک کو چھوڑ کر اللہ کے آگے جھکنا چاہیے, اپنی میں کو ختم کرنا چاہیے اور اس بات کا اقرار کرنا چاہیے. وَأَنَّ اللَّهَ هُوَ الْعَلِيُّ الْكَبِيرُ, کہ اللہ ہی بزرگ ہے, اعلیٰ ہے, بلند اور برتر ہے, اور اللہ ہی جو ہے وہ سب سے بڑا ہے. پھر آپ دیکھیے آیت نمبر 31 سے 34 تک کشتی کی مثال سے توحید اور آخرت کا جو ہے وہ اثبات کیا گیا ہے, توحید اور آخرت کے لیے دلائل دیے گئے ہیں. کشتی کی مثال میں شرک کرنے والے اور غرور کرنے والوں کو اس حقیقت کی طرف توجہ دلائی گئی ہے کہ دیکھو تو صحیح, جو لوگ کشتی میں ہوتے ہیں تو ان کا کیا حال ہوتا ہے. الم ترى ان الفلك تجري في البحر بنعمت الله ليريكم من آياته, کیا تم دیکھتے نہیں ہو کہ کشتی سمندر میں اللہ کے فضل سے چلتی ہے تاکہ وہ تمہیں اپنی کچھ نشانیاں دکھائے. تو الفلک جو ہے یہ کشتی کو کہتے ہیں جو اسم جنس ہے, واحد جمع مذکر مونس, یہ استعمال ہوتی ہے, یہ لفظ استعمال ہوتا ہے. تجری جیم را یا چلتی ہے, فی البحر سمندر میں, بنعمت اللہ اللہ کے فضل سے، اللہ کی نعمت سے. تو پانی کو اللہ نے مسخر کیا ہے، ورنہ آپ دیکھیں کہ سمندر کے اندر پانی میں آپ کوئی چیز پھینکتے ہیں وہ نیچے ڈوب جاتی ہے، لیکن کشتی، بڑے بڑے جہاز جو ہیں، کشتیاں جو ہیں، وہ کیا کرتی ہیں، وہ پانی کے سینے کو چیرتے ہوئے اس پر چلتی ہیں. اللہ تعالیٰ نے ہوا اور پانی دونوں کو ایسے مناسب انداز سے رکھا ہے کہ سمندر کی سطح پر کشتیاں چل سکیں. اور اگر اللہ نہ چاہے تو پھر ہوا کی تندی، موجوں کی طغیانی سے یہ کشتیاں جو ہیں ان کا چلنا ناممکن ہو جائے. تو یہ کون ان کو چلاتا ہے؟ اللہ چلاتا ہے. کیوں؟ لِیُرِیَکُم مِّنْ آیَاتِ، تاکہ وہ اپنی کچھ نشانیاں تمہیں دکھائے. تو یہاں پر جو نشانیاں دکھانا مقصود ہے، اس سے کیا مراد ہے؟ اس کے معنی ہے کہ یہ سارے ذرائع وسائل جو ہیں یہ اللہ کے پیدا کردہ ہیں، یہ اللہ ہی ہے جو تمہارے لیے اس کو جو ہے وہ ممکن کر کے دکھاتا ہے. تو یہ اللہ تعالی کی قدرت کی نشانی ہے کہ اللہ نے پانی کو مسخر کیا ہے. اِنَّ فِي ذَلِكَ لَآيَةٍ لِكُلِّ صَبَّارٍ شَكُورٍ، در حقیقت اس میں بہت سی نشانیاں ہیں ہر اس شخص کے لیے جو بڑا صبر اور شکر کرنے والا ہو. صبار فعال کا وزن ہے، مبالغے کا صیغہ ہے. شکور فعول کے وزن پر جو ہے یہ بھی مبالغے کے استعمال میں آیا ہے. کہ یہاں پر جو ہے بتانا یہ مقصد ہے کہ یہ جو پانی پہ کشتی کا چلنا ہے یہ اللہ ہی کی خالقیت کی نشانی ہے. تو پھر ہونا کیا چاہیے تھا کہ اللہ کی طرف جو ہے وہ رجوع کیا جاتا. تو جب سمندر جو ہے نا، جیسے یوں سمجھے کہ کشتی کا سمندر میں چلنا ایسے ہی جیسے دنیا کی زندگی میں کسی انسان کا زندگی کو گزارنا. تو جس طرح سمندر میں کبھی کشتی آرام سے چلتی ہے، کبھی اس میں طوفان آتا ہے، کشتی طوفانی موجوں میں گھر جاتی ہے، موجیں بادلوں اور پہاڑوں کی طرح ہوتی ہیں، پر ایسا محسوس ہوتا ہے کہ موت اپنی گرفت میں بس لے لے گی. تو اس وقت انسان صرف اللہ کو پکارتا ہے نا، آپ اگلی آیت میں بھی پڑھیں گے. تو اسی طرح دنیا کے اندر جو نشیب و فراز آتے ہیں، جو کبھی اچھے دن آتے ہیں، کبھی مشکل دن آتے ہیں، تو پھر کیا کرنا چاہیے؟ اللہ کی طرف جو ہے وہ رجوع کرنا چاہیے، اللہ ہی کی جو ہے وہ بندگی کرنی چاہیے. تو اس مثال سے فائدہ کون اٹھاتا ہے؟ جو بہت صبر کرنے والا اور بہت شکر کرنے والا ہے. تو صبر کب کیا جاتا ہے؟ جب کوئی مصیبت آتی ہے، جب کوئی آزمائش آتی ہے، اور نعمتوں کے ملنے پر شکر کا رویہ اختیار کرنا، یہ ہے اللہ کے پسندیدہ بندوں کی روش، یہ ہے اللہ کے پسندیدہ بندوں کا انداز کہ وہ آزمائشوں پہ صابر اور نعمتوں پر شاکر رہتے ہیں. تو ان آیات میں اللہ کے جو بندے ہیں ان کے لیے بڑا ہی بہترین سبق ہے جو یہاں پر اللہ تعالیٰ نے دیا ہے. تو یہ جو سمندروں میں طوفان ہے، یہ انسان کی بے بسی کو ظاہر کرتا ہے. اسی طرح سمندر انسانی زندگی کے اندر جو آزمائشیں ہیں، اس سے بھی انسان کی بے بسی کا پتہ چلتا ہے. تو کیا کرنا چاہیے؟ ان سے درس عبرت لینا چاہیے. وَإِذَا غَشِيَهُمْ مَوْجٌ، اور جب چھا جاتی ہے ان پر کوئی موج، كَالظُّلَلِ، بادل کی طرح، سائے کی طرح، دعو اللہ مخلصین، دعو اللہ مخلصین لہ الدین، تو وہ اللہ کو پکارتے ہیں اپنے دین کو بالکل اسی کے لیے خالص کر کے. یعنی اس وقت جو ہے وہ اپنے بتوں کو نہیں یاد کرتے، اس وقت اللہ کے شریکوں کو نہیں یاد کرتے. زمینی جتنے معبود ہیں وہ ان کے ذہنوں سے نکل جاتے ہیں، ایک آسمانی الہ کو پکارتے ہیں. کیوں؟ مخلصین لہ الدین، انہیں پتا چل جاتا ہے کہ واقعی اور حقیقی معبود تو اللہ ہی ہے. فلما نجاهم الى البر، پھر جب یہ اللہ جو ہے انہیں نجات دے دیتا ہے اس طوفان سے، الى البر اور خشکی پر لے آتا ہے، فمنهم مقتصد، تو پھر ان میں سے کوئی جو ہے وہ، ان میں سے پھر کچھ لوگ ایسے ہوتے ہیں خشکی پر پہنچنے کے بعد بھی مقتصد انصاف پر قائم رہتے ہیں. اس کے معنی ہے اقتصاد کے کہ ایسے لوگ جو ہیں, اللہ تعالیٰ کہتے ہیں کہ مشکل وقت نکلنے کے بعد بہت کم لوگ ہوتے ہیں جو توحید پر قائم رہتے ہیں, کہ وہ مصیبت میں طوفانوں میں جو انہوں نے ایک اللہ کا اقرار کیا تھا تو کچھ لوگ ہیں جو اس میں سے اس پر قائم رہتے ہیں. اور ایک تو اس کے معنی یہ ہیں مقتصد کے کہ اب وہ کیا کرتے ہیں, اب وہ راست روی جو ہے اس کو اختیار کر لیتے ہیں. دوسرے اس کے معنی ہیں میانہ روی, کہ ان کے شرک میں کچھ کمی ہو جاتی ہے, شدت سے اب وہ شرک نہیں کرتے بلکہ کچھ ان کے کفر میں اعتدال آ جاتا ہے. فما یجہدو بآیاتنا الا کل خطار کفور, اور ہماری نشانیوں سے انکار نہیں کرتے. یجہدو جیم حادال, اس کا مطلب ہوتا ہے کہ دل سے اقرار کرنا اور زبان سے جو ہے وہ انکار کرنا. تو نہیں انکار کرتے ہماری نشانیوں سے, الا کل خطار کفور. خطار جو ہے یہ فعال سے مبالغے کا صیغہ ہے, خاطارا اس کے معنی ہوتے ہیں دھوکہ دینا, بری طرح بے وفائی کرنا اور مسلسل بے وفائی کرتے جانا. خطار کے معنی غدار کے بھی ہوتے ہیں, بد عہدی کرنے کے ہوتے ہیں, بدترین قسم کی بے وفائی اور عہد شکنی کرنے والا. اور کفور جو ہے یہ شکور کے اپوزٹ ہے. اوپر آپ دیکھیں آیت 31 میں صبار کے اپوزٹ قطار آیا ہے, شکور کے اپوزٹ کفور آیا ہے. اس کے معنی یہ ہیں صبار, پھر صبار کون ہے؟ جو ہر طرح کے حالات میں اپنے رب کے بندگی کے عہد پر قائم رہتا ہے. قطار کون ہے؟ کہ مصیبت پہنچتی ہے, مصیبت میں پھنستے ہیں تو اللہ سے وعدے کرتے ہیں, اور جب مصیبت ختم ہو جاتی ہے تو وعدے کو چھوڑ دیتے ہیں. تو اس کو غداری کہتے ہیں. ان پر نہ تو اللہ کی نعمتیں اثر کرتی ہیں اور نہ ہی اللہ کی تنبیہات جو ہیں وہ کوئی اثر کرتی ہیں. کیوں؟ ان کے اندر نہ تو صبار کی صفت ہے نہ ہی شکور کی. صبار آپ دیکھیں جو مبالغے کا صیغہ, اس کا مطلب یہ ہے کہ بڑے صبر کرنے والے, حالات اچھے ہیں یا برے, سخت ہیں یا نرم, ہر طرح کے حالات میں عقیدہ توحید پر قائم رہنا. ایسا نہیں کہ برا وقت آئے تو اللہ کے سامنے گڑگڑانے لگے, اچھا وقت آئے تو پھر اللہ کو بھول گئے. ایسا نہیں, ذرا آزمائشیں آئیں مصیبتیں آئیں تو پھر اللہ کو گالیاں دینی شروع کر دیں. اور شکور کون ہوتے ہیں؟ جو اللہ کی نعمتوں کو پہچانتے ہیں اور پھر اللہ کی بندگی کرتے ہیں. تو ہمیں صبار اور شکور کی صفت کو پیدا کرنا ہے, اور خطار اور کفور کی صفت کو اپنے اندر سے نکالنا ہے. پھر آپ دیکھیے کہ یہ جو آیت نمبر 33 ہے, اس میں اللہ رب العزت نے بڑی خوبصورت دلیل دی ہے اور قیامت کے دن سے ڈرایا ہے کہ یا ایہا الناس, اے لوگو, اتقوا ربکم, ڈرو اپنے رب سے. معنی کیا ہے؟ اپنے رب کی ناراضگی سے ڈرو. وخشو, وخشو اور ڈرو, یومن اس دن سے, لا یجزی والد ان ولدہ, جس دن لا یجزی بدلہ نہیں دے گا, فائدہ نہیں دے گا, جزا نہیں دے گا, کام نہیں آئے گا, والد ان کوئی والد, ام ولدہ اپنے بیٹے کی طرف سے, یعنی کوئی باپ اپنے بیٹے کی طرف سے جو ہے وہ فائدہ نہیں دے گا, کام نہیں اس سے آئے گا. ولا مولودن, مولودن جو ہے یہ مفعول کے وزن پر ہے, اور مولود کہتے ہیں بیٹے کو, کیونکہ مولود جیسے وہ بچہ جو پیدا ہوا ہے, تو ولا مولودن اور نہ ہی بیٹا, ہوا جازن وہ کام آ سکے گا, ऊपर आपने यजजी पढ़ा है ना, तो यही इसका रूट है, जीन जा या हुआ जाजिन, ये सम फाइल है और वो काम आ सकेगा अम्वालिदेही अपने बाप के, शैया कुछ भी, और ना कोई बेटा ही अपने बाप की तरफ से कुछ फायदा देने वाला होगा। इन्ना वाद अल्लाह हक, फिल वाके अल्लाह का वादा सच है, सच्चा है। फला तगुर्रन्नकुमुल हयातु दुनिया, बस ये दुनिया की जिंदगी तुम्हें धोखे में ना डाले। वला यगुर्रन्नकुम बिल्लाहिल गुरूर, वला यगुर्रन्नकुम बिल्लाहिल गुरूर, और ना धोखाबाज तुमको अल्लाह के मामले में धोखा देने पाए। अब आप देखिए कि यहां पर जो है अल्लाह रब्बुल इज्जत ने एक तरफ तो ये कहा कि पहली बात ये कही कि लोगों अपने आप को लोगों अपने रब की नाराजगी से डरो, इत्तकू। इत्तकू जो है इसका रूट है वौकाफ या, और इसके मानी है कि अल्लाह की नाफरमानी से डरना, नाफरमानी की सजा से डरना, गुनाहों से डरना। और आप देखें कि ये जो इत्तका है, ये जो इत्तकू है, अपने अमाल के अंजाम से डरना, परहेजगारी इख्तियार करना। दूसरा लफ्ज जो यहाँ पे इस्तेमाल किया गया है वो है वख्शऊ, जिसका रूट है खाशीन, या ऐसे खौफ को कहते हैं जो किसी अमर की अजमत की वजह से दिल पर तारी हो जाए। तो खशिया, किसी मामले की अजमत की वजह से डरना। तो अब यहाँ पे डराया जा रहा है कयामत के दिन से, कि कयामत का दिन बड़ा ही सख्त दिन होगा। तो पहली बात क्या है, अल्लाह की नाफरमानी से डरो। दूसरा दिन है कयामत के दिन की सख्ती से डरो। तीसरी बात यह है कि आमतौर पर दुनिया में ही होता है कि वालदैन औलाद के काम आते हैं और औलाद जो है वो वालदैन के काम आती है, लेकिन यहां पर जो है अल्लाह ताला कह रहे हैं कि उस दिन बाप अपनी औलाद के कुछ भी काम नहीं आ सकता, और ना ही कोई बेटा अपने बाप के कुछ काम आएगा। अच्छा, यहाँ पे अल्लाह ताला ने वलद, औलाद, मौलूद, इसका जिक्र किया है ना। आमतौर पे हर बाप को अपने बेटे से बड़ी तवक्को होती है कि बुढ़ापे में सहारा बनेगा। बेटा जो है वो अपने उम्र जवानी की वजह से अपने बाप की मदद करता है और कवि होता है, लेकिन कयामत का दिन बड़ा ही नफसा नफसी का दिन होगा कि बेटा भी अपने बाप के काम नहीं आ सकेगा। तो ये है दूसरी अहम हकीकत। तो पहली चीज तकवा, दूसरी चीज कयामत के दिन की सख्ती से डरना, तीसरी चीज कोई इंसान जो करीबी रिश्ते हैं इसको बताया गया कि वो गिन आपस में काम नहीं आ सकेंगे, और चौथी बात कि कयामत आके रहेगी, हिसाब किताब होके रहेगा, इन्नल्लाहि वादल्लाहि हक। पांचवी चीज कि ये दुनिया की जिंदगी तुम्हें धोखे में ना डाले। गरूर जो होता है ना, गैन के ऊपर जब जबर होती है तो धोखा देना, और गैन पर जब पेश होती है धोखा देने वाला, तो क्या चीज इंसान को बिलमुम धोखा देती है, जैसे फरेबे नजर। तो दुनिया के बारे में इंसान धोखा खाता है, वो समझता है मैं हमेशा रहूंगा, या फिर वो समझता है कि ये बेमकसद अल्लाह ताला ने बनाई है। तो अल्लाह ताला कह रहे हैं कि तुम्हें ये धोखा नहीं होना चाहिए, तुम हमेशा दुनिया में नहीं रहोगे, दुनिया खत्म हो जाएगी। और अब आप देखें कि हर गुजरने वाला लम्हा जो है वो मौत के करीब कर रहा है, हर रोज इंसान अपनी मौत के करीब होता जा रहा है। तो यहां पर जो है ये जो फरेबे नजर है, ये जो दुनिया का धोखा है, इससे जो है वो जगाया जा रहा है कि लोगों आने वाले वक्त की तुम तैयारी करो, क्योंकि शैतान जो है वो क्या करता है, वो धोखा देता है। अल गरूर से मुराद यहाँ पे शैतान भी हो सकता है, इंसान भी, इंसानों का ग्रोह भी, इंसान का अपना नफ्स हो सकता है, कोई भी हो सकता है जिसके धोखे में आकर इंसान अल्लाह को भूलता है, आखिरत को भूलता है, कयामत को भूलता है, और फिर कैसे धोखा खाता है, मसलन अल्लाह गफूर और रहीम है, तुम गुनाह करते जाओ वो बख्शता जाएगा, या फिर ये के बहुत मुश्किल है, या फिर ये कि अच्छा कर लेंगे अभी बड़ी जवानी बड़ी जिंदगी पड़ी है और ये दिन तो मजे करने के हैं, और फिर अब क्या करें, अब सब कर रहे हैं तो हम कर ही लेते हैं, है ना। तो इंसान क्या करता है, धोखा खाता चला जाता है। अच्छा अभी है टाइम, मैं पढ़ लूंगी नमाज, अच्छा चलो फिर दे देंगे जकात, अच्छा अभी बड़ी जिंदगी पड़ी है कर लेंगे हज। फिर क्या होता है कि वक्त गुजरता जाता है और इंसान जो है वो नेकियों के मामले में पीछे रहता चला जाता है। तो ये है बात कि जिसके बारे में जागना, ये आयत बड़ी ही अहम है और इसमें बड़े इख्तसार के साथ जो है वो इंसान की कयामत के दिन की बेबसी को जाहिर किया गया है, और दूसरी तरफ जो है इंसान को अपने बुरे अमाल से डराया गया है, और तीसरी तरफ ये बताया गया है कि दुनिया की जिंदगी को पैदा करने का बनाने का एक मकसद है कि अल्लाह कयामत के दिन जरूर पूछेगा, जरूर मुहासबा करेगा। तो क्या करना चाहिए, आखिरत की तैयारी करनी चाहिए। गाफिल तुझे घड़ियाल ये देता है मना दी, गर्दू ने घड़ी उम्र की एक और घटा दी। फिर आयत नंबर 34 सूरत लुकमान की आखिरी आयत है, और इस आयत में दरअसल कुफारे मक्का के सवाल का जवाब दिया गया है। जब वो कयामत का जिक्र सुनते, आखिरत का वादा सुनते, तो बार बार कहते थे कि आखिर वो घड़ी कब आएगी, आखिर कब आएगी कयामत। वो कहते थे मता हाजल वादो इन कुंतुम सादिकीन। अब यहां पर अल्लाह रब्बुल इज्जत ने जो है उनके सवाल को नकल किए बगैर उसका जवाब दिया है। ये आयत उन आयात में से है जिनमें सवाल का जिक्र किए बगैर उसका जवाब दिया गया है। इन्नल्लाह इंदहू इल्मुस्सा, उस घड़ी का इल्म अल्लाह ही के पास है। कयामत कब आएगी इसका पता जो है बस अल्लाह को है। तो ये है पहली बात। और इस सिलसिले में आप ये बात भी याद रखें कि जो गैब की कुंजियां जो है ना, चाबियां, गैब की चाबियां वो पांच हैं। ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, बुखारी की रवायत है कि गैब की कुंजियां पांच हैं जिन्हें अल्लाह के सिवा और कोई नहीं जानता। और अब आप देखें कि यहाँ पे वो गैब की कुंजियां बताई गई हैं। पहली क्या है कि कयामत की आने का वक्त जो है ये अल्लाह ही को पता है। दूसरी बात है वह युनज़िलुल गैस, वही बारिश नाजिल करता है। गैस जो है ये बारिश के लिए इस्तेमाल किया जाता है, तो बारिश जो है कब आएगी, उसका ठीक आने का वक्त क्या होगा, मिकदार कितनी होगी, कौन कौन सी जगह पर आएगी। मौजूदा जमाने में साइंस ने बड़ी तरक्की की है और हुकूमतें लाखों करोड़ों डॉलर जो हैं वो महकमे मौसमियात पर खर्च करती हैं, लेकिन जो उनकी फोरकास्ट होती है वो गलत गलत हो जाती है, कभी कम कभी ज्यादा, कभी बिल्कुल नहीं बिल्कुल ऑपोजिट। तो बस वो एक एस्टीमेट, एक अंदाजा तो देते हैं लेकिन यकीन के साथ कोई बात नहीं कह सकते। तो कौन जानता है, अल्लाह ही जानता है। तो ये है दूसरी गैब की चाबी। फिर तीसरी है, फयालमु मा फिल अरहाम, वही जानता है कि माओं के पेट में क्या परवरिश पा रहा है। तो जैसे औरत जो है हामला होती है तो अल्लाह ही को पता है कि वो क्या पैदा करेगी, कौन सी शक्ल का बच्चा होगा, कैसा रंग होगा, कैसी कैसी उसकी अकल और सलाहियत होगी, तो ये अल्लाह ही को पता है। बाज लोग कहते हैं ना कि अल्ट्रासाउंड से जो है वो बच्चे की जिंस के बारे में पता चल जाता है, लेकिन उसका रंग, उसकी उम्र, वो नेकबख्त होगा या बदबख्त होगा, क्या कमाएगा क्या खर्च करेगा, कोई नहीं जानता। और बाज औकात जो है वो जो अल्ट्रासाउंड से पता भी चलता है वो भी गलत हो जाता है। तो ये कौन जानता है, ये अल्लाह जानता है। ये किस चीज की निशानी है, ये अल्लाह की तौहीद की और किब्रियाई की निशानी है। ये भी गैब की कुंजी है, कुंजी नंबर 3। फिर इसके बाद जो है चौथी बात कही कि वमा तदरी नफ्सुन माजा तक से बोगदा, کوئی متنفس نہیں جانتا کہ وہ کل کیا کمائی کرنے والا ہے، کسی کو نہیں پتا کہ وہ کل کیا کمائی کرے گا. اس کے معنی ہے کہ وہ کیا کام کرے گا، کیا فرائض سر انجام دے گا، اس کی کیا مشغولیت ہوگی، اس کی کیا مصروفیت ہوگی. کسی انسان کو نہیں پتا کہ انسان جو ہے وہ کیا کرے گا. کیونکہ آپ دیکھیں، آپ کل پرسوں آنے والے وقت کے لیے بہت سی پلاننگ کرتے ہیں، لیکن آپ کو نہیں پتا کہ آپ کی پلاننگ پوری ہوگی کہ نہیں. تو سارے منصوبے جو ہیں وہ دھرے کے دھرے رہ جاتے ہیں. مثلا آپ کوئی کہتا ہے، آپ سوچتے ہیں کہ اچھا مجھے اپنے بچوں کو ڈاکٹر بنانا ہے، لیکن بچے ڈاکٹر نہیں بنتے. آپ سوچتے ہیں کہ اچھا فلاں جگہ جا کے رہیں گے، آپ کا منصوبہ دھرا کا دھرا رہ جاتا ہے. حکومت سوچتی ہے کہ اچھا اس سال ہم اتنے ڈاکٹر بنائیں گے یا اتنی گندم اور چاول پیدا کریں گے. موسم تبدیل ہو جاتا ہے، بارش زیادہ ہو جاتی ہے، کم ہو جاتی ہے، تو حکومت کا جو منصوبہ ہوتا ہے زراعت کے لیے اور ان چیزوں کے لیے، اجناس کے لیے، وہ دھرا کا دھرا رہ جاتا ہے. تو یہ جو پلاننگ ہے کہ کل کیا ہوگا، کون کل کیا کرے گا، کوئی نہیں جانتا، یہ اللہ ہی بہتر جانتا ہے. اچھا عمل، برا عمل، کیسا عمل، آخری کنجی ہے غیب کی جو نمبر 5 ہے، وما تدری نفس بأی ارض تموت، اور نہ کسی شخص کو یہ خبر ہے کہ کس سرزمین میں اس کو موت آنی ہے. ان اللہ علیم خبیر، اللہ ہی سب کچھ جاننے والا اور باخبر ہے. اس سے بھی یہ بات پتہ چلتی ہے، آپ دیکھیں کہ پاکستان میں پیدا ہوئے اور ڈیتھ جو تھی وہ امریکہ آ کر ہوئی، یہاں پیدا ہوئے اور ڈیتھ جو تھی وہ انڈیا میں جا کر ہو گئی، ہے نا. ابھی پچھلے دنوں جو ہے وہ ہماری ایک دوست ہیں، ان کے شوہر جو تھے وہ انڈیا گئے تھے چھٹی، ایسی خیریت سے وہیں وہ فوت ہو گئے. کچھ پتہ نہیں ہوتا نا، اور کہ کہاں آپ پیدا ہوئے اور کہاں جو ہے وہ مرنا ہے. تو کس کو کس جگہ پہ موت آئے گی کوئی نہیں جانتا. تو اس سے کیا بات پتہ چلتی ہے کہ یہ جو غیب کے معاملات ہیں، چند یہاں پہ مثالیں دی گئی ہیں نا، جو 5 باتیں ہیں غیب کی، تو یہ انسانوں سے پوشیدہ ہیں، صرف اللہ کو ان کا پتہ ہے. اور اللہ کے پاس جو غیب کا علم ہے اس کی کوئی حد نہیں ہے، اس کی کوئی حد نہیں ہے، اس کا کوئی اینڈ نہیں ہے. اور غیب پر ایمان لانا یہ انسان کے ایمان کے لیے جو ہے وہ ضروری ہے. ان اللہ علیم خبیر، تو اصل علیم اور خبیر اللہ ہی ہے. وہ جانتا ہے قیامت پھر کب آئے گی، وہ جانتا ہے کہ انسان کے ساتھ کیا پیش آنے والا ہے. تو پھر کیا کرنا چاہیے، اپنا معاملہ جو ہے وہ اللہ کے سپرد کرنا چاہیے، اور ایمان بالغیب جو ہے وہ لانا چاہیے تاکہ اللہ جو ہے وہ راضی ہو جائے. اور ہمارا تو اس بات پر یقین ہونا چاہیے کہ پتہ نہیں جوانی میں موت آنی ہے، بڑھاپے میں آنی ہے، اور کیا کرتے ہوئے آنی ہے، کس حال میں آنی ہے. تو یہ تقدیر پر ایمان جو ہے یہ بھی تو ہمارے ایمان کا حصہ ہے نا. تو اللہ تعالی ہم سب کو بہترین اور اچھا مسلمان بنائے. سورۃ لقمان جو ہے یہ الحمدللہ اللہ کی توفیق سے مکمل ہوتی ہے. اگر آپ سورۃ لقمان پر غور کریں تو پوری سورت میں سے چند باتیں ہمارے سامنے آتی ہیں. اور زیادہ اگر آپ سوچیں، آپ دیکھیں کہ اس میں سے آپ نعمت لفظ، شکر لفظ، حمد لفظ، اس کو آپ گنے بھلا کتنے بنتے ہیں. اور جو دلائل ہیں ان سارے دلائل کا جو نچوڑ ہے توحید کی دعوت دینا ہے، اللہ تعالی کی طرف رجوع کرنے کی دعوت دینا ہے، بندگی کی دعوت دینا ہے. اور مجھے تو حکیم لقمان کی یہ بات بڑی اچھی لگتی ہے کہ ایک دن ایک محفل میں لوگوں کو حکمت کی باتیں سنا رہے تھے، ایک شخص آیا، اس نے سوال کیا، کیا تم وہی نہیں ہو جو میرے ساتھ فلاں جنگل میں بکریاں چرایا کرتے تھے؟ لقمان نے کہا کہ ہاں میں وہی ہوں. اس شخص نے پوچھا پھر آپ کو یہ مقام کیسے حاصل ہوا، کیا लोग आपकी ताजीम करते हैं, आपकी बातें सुनने के लिए दूर दूर से जमा होते हैं। लुकमान ने कहा कि इसकी वजह मेरे दो काम हैं, एक हमेशा सच बोलना और दूसरे फजूल बातों से इज्तनाब करना। और एक दफा और उन्होंने कुछ काम बताए थे, जिसमें से ये भी था कि अगर तुम मेरे जो मैंने अमल किए हैं तुम उस पर अमल करने लग जाओ तो तुम्हें भी ये मर्तबा हासिल हो जाएगा। तो उन्होंने जो बातें बताई थी उसमें अल्लाह की अताअत ही थी, अल्लाह की बंदगी की उन्होंने दावत दी थी ना। और मैंने जब सूरत लुकमान शुरू की थी तब भी आपको ये बात बताई थी कि जो हकीम हकीम लुकमान थे उनके अंदर क्या सिफात पाई जाती थी, वो क्या करते थे। हकीम लुकमान जो थे वो क्या करते थे कि अल्लाह ताला ने जो उनके बारे में कहा कि मैंने उनको हिकमत अता की। तो नंबर एक सच्चाई, नंबर दो ईमानदारी, नंबर तीन फजूल बातों से इज्तनाब और नंबर चार खामोशी। तो सारी बातों का जो निचोड़ है वो ये है कि कायनात का जर्रा जर्रा हमें अल्लाह की बंदगी की दावत देता है। तो फिर हमें भी क्या करना है, हमें अल्लाह का अताअत गुजार बंदा बनना है, अल्लाह की बंदगी करनी है। मौला अपनी लगन में लगाए रखना, मेरे माथे पे सजदे सजाए रखना। तो हमें भी अल्लाह ताला से ये दुआ करनी चाहिए ना, तेरी डोरी न हाथों से छूटे कभी, राबता मेरा तुझसे न टूटे कभी, रूह को मेरी मुझसे मिलाए रखना। लम्हा लम्हा तेरी धुन लगी हो मुझे, रोजे महशर न हो शर्मिंदगी मुझे। तो असल बात यह है कि मुझे और आपको भी अल्लाह की बंदगी करनी है, अल्लाह का शुक्र अदा करना है, और गुमराहियों और गुनाहों से बचते हुए नेकियां करनी है, वालदैन से हुस्ने सुलूक करना है, और अल्लाह का डर, अल्लाह की मोहब्बत, अल्लाह की अजमत का एहसास अपने अंदर पैदा करना है। और आप अपना मुहासबा करें, आप अपना जायजा लें, नंबर एक के क्या मैं अल्लाह की शुक्रगुजार बंदी हूं और मैं अल्लाह की शुक्रगुजार बंदी कैसे बनूं, इतराफ से, इजहार से, अमल से, और नशुकरी के अल्फाज अपने अंदर से निकाल लें, जैसे उफ, हाय अल्लाह, ये क्या मुसीबत है, मेरी ही किस्मत में ये लिखा है, मेरे दिन जो हैं कैसे कटेंगे, मैं बड़ी मुश्किल में हूं, है ना। तो इन चीजों को निकाल कर अल्लाह का शुक्रगुजार बनना है। तो पहली चीज एतराफ है, जब तक अल्लाह की नेमतों का एतराफ नहीं होगा ना, शुक्र नहीं अदा हो सकता। पहले आप एतराफ करें, आप सोचें कि मुझे अल्लाह ने किन किन नेमतों से नवाजा है। दूसरी चीज इन नेमतों का इजहार है कि आपकी गुफ्तगू से, आपकी बातों से, आपकी आंखों से आंसू बहेंगे, जिस्म पे रोंगटे खड़े होंगे, और अल्लाह की अजमत के एहसास से तशक्कुर के जज्बात पैदा होंगे। तो इजहार करना है और फिर अमल करना है, और अमल कल्बी भी हो, कौली भी हो, और अमली भी हो। वालदैन के शुक्रगुजार भी बनना है, और शौहर के भी, और दोस्तों के भी, दूसरों का शुक्रगुजार बनना है। फिर दूसरी अहम बात जो है वो ये है कि अपने अंदर से किबर को निकालना है। अल्लाह बड़ा है और हम कौन हैं, हमारी कुछ भी हैसियत नहीं है। फिर किबर जो है अपनी आवाज में से भी खत्म करना है, अपनी चाल में से भी, अपनी गुफ्तगू में से भी, अपने इखलाक में से भी। ऊंची आवाज जो है, जैसे गुस्सा करना और बुड़बुड़ाना और ऊंची आवाज में बात करना, तो इसे जो है वो छोड़ना है। फिर इसके साथ आप ये भी नोट कर लें कि मुझे लाहवल हदीस की फहरिस्त बनानी है, लाहवल हदीस को आपने समझना है, लाहवल हदीस किसे कहते हैं, फिर अपनी जिंदगी का तजिया करना है कि मेरी जिंदगी के कितने साल और कितने घंटे और कितने लम्हात जो हैं वो लाहवल हदीस में गुजरते हैं, फजूल कामों में, बेमकसद कामों में, जिसमें नावल अफसाने भी हैं, टीवी और मूवीज ड्रामे भी हैं, गुफ्तगू भी है, मौसीकी भी है और नाच गाना और बहुत कुछ। तो लाहवल हदीस को समझना है, अपनी जिंदगी में से उसको अलविदा कहना है, लाहवल हदीस की आप फहरिस्त बनाएं, और सबसे पहले आप तजिया करें अपना ना, फहरिस्त बनाएं और देखें कि कितनियों को मैंने छोड़ दिया और कितनों को छोड़ना भी बाकी है। आप सोच लें कि जो थोड़ा सा वक्त रह गया जिंदगी का, अब इसमें आखिरत की तैयारी करनी है, तो लाहवल हदीस जो है ना उसको छोड़कर कुरान मजीद से हदायत हासिल करनी है, ये बहुत अहम बात है। फिर इसी तरह हमें वालदैन के साथ हुस्ने सलूक करना है, और खुसूसन माँ के साथ, यहाँ पे माँ का खास तौर पे उसकी खिदमत का जिक्र किया गया है, तो माँ के साथ खास तौर पे, गो के वालिद के साथ भी। फिर इसी तरह बच्चों को जो है वो लेके बैठना है और लुकमान की नसीहतें जो है वो वसीयत लुकमानी उनके साथ डिस्कस करनी है। अल्लाह ताला मुझे और आपको अमल करने वाला बनाए, हमसे राजी हो जाए, हमें उन लोगों में शामिल कर ले जिनसे अल्लाह ताला जो है वो खुश हो जाता है, राजी हो जाता है। क्योंकि अगर जो है वो अल्लाह की बंदगी ना की, तो फिर दुनिया में जिंदगी का मकसद क्या है, फिर दुनिया में जीने का जो मकसद है वो फौत हो जाता है। तो क्या करना है, अब ये सोचना है कि मुझे अपने रब को जो है वो राजी करना है। अल्लाह ताला मुझे और आपको अपने पसंदीदा बंदों में शामिल करे। सुभानक अल्लाहुम्मा व बिहमदिका, नशहदु अल्ला इलाहा इल्ला अंता, नस्तगफिरुका व नतूबु इलैक।